نبی صلی اللہ علیہ وسلم جب غزوہ بدر تبوک کے لیے نکل رہے تھے تو ابو عامر فاسق ایک شخص تھا جو اصل میں اسلام دشمن تھا، ڈیٹیلز میں نہ بھی جائیں، حضرت حنزلہ کا باپ بھی تھا، اس کا دل کیا تھا کہ مدینہ میں اپنا ایک اڈہ قائم کر لے جو مسلمانوں کے خلاف میٹنگز کے لیے استعمال کریں، کیونکہ جہاں بیٹھتے تھے مخبری ہوتی تھی، بظاہر وہ ان کا ایک گھات تھا لیکن نام مسجد کا دیا تاکہ لیبل سے لوگ غلطی کھا جائیں، اور اللہ کے نبی کو بلایا کہ اللہ کے نبی ذرا آئیے ادھر ایک نماز تو پڑھا دیں، آپ کے ہاتھوں سے اوپننگ کروا لیتے ہیں تاکہ لوگ کہیں گے اچھا جی اللہ کے نبی بھی ادھر آتے ہیں تو یہ اچھی ہی جگہ ہوگی۔ آپ چونکہ دل کے صاف تھے آپ نے کبھی نہیں کہا، حالانکہ اس وقت مدینہ میں دو مسجدیں موجود تھیں، مسجد نبوی جو مین سٹی کی ضرورتیں پوری کرتی تھی اور مسجد قبا جو مدافعات میں یعنی سببز میں چلتی تھی، کوئی ضرورت نہیں تھی تیسری مسجد کی، لیکن اس شخص نے جب یہ کہہ دیا اللہ کے نبی نے کہا ٹھیک ہے۔ اب تبوک سے واپسی پہ یہ آیتیں جو بھی آپ نے پڑھی ہیں یہ اللہ کے تعالیٰ نے نازل کر کے بتا دیا کہ نبی آپ کو نہیں پتا اس بندے کے دل میں کتنا خبث ہے، یہ تو امت کو توڑے گا، کچھ کو ادھر بلائے گا کچھ کو ادھر بلائے گا، اندر کھاتے میٹنگز کریں گے، نام مسجد کا ہوگا، کیا پتہ چلا بظاہر کچھ کام ایسے ہیں جو دیکھنے میں مسجد لگتے ہیں، مسجد ہی کیوں نہ ہو، لیکن اگر موٹیو غلط ہے نیت غلط ہے تو اس سے فائدہ نہیں ہوگا۔ اور بہرحال پھر اللہ کے نبی جب آئے تو اس مسجد کو گرا دیا گیا۔ اصل بات جو میری آپ کی ہے نا، یاد رکھیے منافق نہیں بننا، گناہ گر مومن بنے ہیں نا اللہ نکال دے گا، کیونکہ جب گناہ ہوتا ہے نا تو اللہ توبہ کی توفیق دیتا ہے، بندہ ٹھیک ہو جاتا ہے، اس کو ڈانٹ پڑتی ہے، وہ کہتا ہے ایسا نہیں کرنا، ایسے ٹالتا ہے نیکیوں کو، سنتیں چھوڑ دیتا ہے، ذرا یہ کر لوں، اچھا ذرا چاٹ بنا لوں، اچھا دہی بڑے بنا لوں، اچھا ابھی یہ کر لوں، کچن صاف کروں، نماز چلی جاتی ہے، یہ گناہ گار ہوتا ہے، مومن ہے گناہ گار، لیکن منافق کون ہوتا ہے؟ اس کے دل میں اسلام کا بغض ہوتا ہے، یہ دشمنوں سے ملے ہوتے ہیں، ان کو اسلام کی باتیں اچھی نہیں لگتی، تو نہ تو کٹر منافق بننا ہے نہ ڈھکا چھپا، اور کرنا کیا ہے کہ اس راستے کی ہر رکاوٹ کو دور کرتے جانا ہے۔ پھر اسے ایک اور چیز بھی پتہ چلتی ہے کہ لوگوں کو ہماری اصل نہیں پتہ چل سکتی، ہم اچھا کام کر رہے ہیں بظاہر، نیت کیا ہے یہ اللہ کو پتہ ہے، تو اپنی نیتوں کو اچھا کرنا ہے۔ آپ دیکھیے کہ ایک طرف تبوک کے لیے نکلنا اتنی بڑی آزمائش تھی صحابہ کی، اور دوسری طرف دین کے نام پہ مسجد بن رہی ہے جو اتنا بڑی نیکی کا کام تھا، دونوں کو دیکھ لیجئے، دونوں میں زمین آسمان کا فرق تھا۔ اللہ تعالیٰ سے یہ دعا کیجئے کہ اللہ تعالیٰ ہمارے دلوں کے اندر اگر کہیں ہلکا سا بھی کھوٹ کھپٹ کچھ نہ کچھ ہے تو اس کو نکال دے۔ پھر اس کے بعد دیکھیے کہ اس میں ان مخلص صحابہ کی توبہ کا ذکر آیا ہے، جس نام پہ شاید یہ سورۃ توبہ، تین لوگ تھے مخلص، کچھ تو مخلص تھے، آیت 102 میں جو صحابہ تھے مخلص تھے، لیکن عذر کے بغیر سستی کی وجہ سے تبوک میں آپ کے ساتھ نہیں گئے، بعد میں ان کو غلطی کا احساس ہوا، اعتراف کیا، اور واپس آنے پہ نبی صلی اللہ علیہ وسلم کے سامنے انہوں نے اپنا عذر رکھ دیا، اللہ تعالیٰ نے ان کو معاف کر دیا۔ لیکن جو سب سے مشکل بات تھی وہ تھی ان کی حضرت کعب بن مالک، ہلال بن امیہ اور مرارہ بن ربیع، انہوں نے صاف آ کر اللہ کے نبی کو بتا دیا کہ ہمارا کوئی عذر نہیں تھا۔ بڑا پیارا واقعہ ہے، اس کو پڑھیے، ہر سال سناتی ہوں، پچھلے سال کے کسی دورے قرآن سے ہی سن لیجئے، مجھے تو شرم آتی ہے ان لوگوں کے حالات پڑھتے ہوئے، وہ گناہ نیکی سے پیچھے ہو کر بھی اتنے شرمسار ہوتے تھے جتنے ہم گناہ میں بڑھ چڑھ کے حصہ لینے پہ بھی نہیں ہوتے۔ کس طریقے سے انہوں نے آ کے اللہ کے نبی کے سامنے سچ بولا، 50 دن 2.5 مہینے سوشل بائیکاٹ، جس کو آپ کہتے ہیں میں تم سے نہیں بولتا، کہیں بھی جاتے سلام کرتے لوگ جواب ہی نہ دیتے، یہ ڈسپلن ہوتا ہے، یہ ہے لیڈرشپ، اگر آپ اچھے لیڈر ہیں کوئی آپ کے آگے بول نہیں سکتا، کیونکہ آپ بات صحیح کر رہے ہیں، غلط نہیں ہے۔ پوری طرح سے کٹ آف ہو گیا، ایک بار ان کے دل میں یہ نہیں آیا کہ اسلام چھوڑ دوں، بلکہ جب ایک بادشاہ جو غیر مسلم تھا اس نے خط بھیجا کہ کعب یہ تیرے ساتھی نے تیری کیا ناقدری کی ہے، تو اس کے ساتھ اتنی قدر اتنے کام کرتا تھا، آج کیا ہوا اگر ایک جنگ میں نہیں گیا، اور یہ بدری صحابی تھے، پہلے اتنی جنگوں میں جانے کا زوم بھی ہو سکتا ہے، لیکن یاد رکھیے اللہ آپ کو پچھلی نیکیاں ضائع نہیں کرتا، لیکن کبھی کبھی کوئی ایک ایسی نیکی کا وقت ہوتا ہے، اس دن وہ نیکی کرنا آپ کی پچھلی نیکیوں کو اور زیادہ قابل قدر کر دیتا ہے۔ بس ہم کہتے ہیں اتنا کچھ کر لیا اب اور کیا کرنا ہے، صبح میں کر رہے ہیں شام میں کیوں کریں، ادھر کر رہے ہیں تو ادھر کیوں کریں۔ یاد رکھیے السابقون الاولون جمع تفریق نہیں کرتے، وہ چل پڑتے ہیں، اور چلتے چلتے پھر ان کے لیے یہ سارے معاملے درست ہو جاتے ہیں۔ اصل بات کیا ہے کہ کاموں کو بہترین طریقے سے کرنا ہے، लेबल से धोखा नहीं खाना। आज अगर हम गुड डीड कर रहे हैं तो उसको नेकियां भी बनाइए, उसको राइटियस डीड्स बनाइए। सुन्नतों की भी जब तक स्टैंप नहीं होगी, बड़े से बड़ा काम नेकी नहीं होगा। मकसद अल्लाह की रज़ा नहीं होगी, बुनियाद अल्लाह के लिए नहीं होगी, तो वो काम दुरुस्त नहीं होगा। सारी बात का खुलासा, मजबूत बुनियादों पे दीन के काम कीजिए। हम धोखा खा रहे हैं माजरत के साथ, कुछ लोगों को क़यामत के दिन बहुत अनएक्सपेक्टेड रिजल्ट्स मिलने वाले हैं। कुछ को तो दूसरे उन देखेंगे, अरे मा सलक कुम फी सकर, तुम तो हमें दावत देते थे नेकियों की, तुम किधर आ गए। हदीस है कि एक शख्स जो लोगों को नेकियों की दावत देता था, कल जहन्नुम में जलेगा। लोग उसके पास आएंगे, कहेंगे तेरी बातें सुन सुनकर तो हम जन्नत में आ गए, ये तू इधर क्यों है। कहेगा मैं तो तुम्हें कहता था, खुद नहीं करता था। तो ये स्टेज पे बैठे हुए लोगों को, ये प्लेटफॉर्म्स में बैठे और बड़े बड़े साबके और लाहबे और किबला और काबा और अल्लामा और फजला और फलां फलां, इन नामों से धोखा ना खाइए। हम सबको डरना चाहिए, सारी दुनिया आपको लाइक करे और अल्लाह डिसलाइक कर दे, आपकी एक मच्छर से ज़्यादा वैल्यू नहीं है। सारी दुनिया आपकी तारीफ़ें खाया करे और अल्लाह आपको अल्लाह ताला आपकी बुराइयां फरिश्तों में कर दे, आपकी कोई कदर नहीं है। मत लोगों की नज़रों से अपने आप को पाल लें और परखें कि हम इतने नेक तो हैं तभी तो हमें इतने लोग जानने लग गए। नहीं, खोखली नेकियां नहीं करनी, टूटी फूटी नेकियां नहीं करनी। फिर आप देखिए कि इन हिस्सों में आयत 102 में अंसार की बात थी। अंसार वो लोग थे जिन्होंने हिजरत करके आने वालों का हाथ थाम ली, सब कुछ पेश कर दिया। हम क्या करते हैं, जो कर सकते हैं वही करेंगे। और मुझे अक्सर अंसार के इस जुमले पे हैरत होती है कि महाजरीन आए, कुछ महाजर ऐसे थे कि उनकी बीवियां इस्लाम पे नहीं थी, कुफर पे थी, तो वो तो रह गई मक्का में। अपने घर बार वाले मक्के वालों के पास जाते हो तो जाओ, मैंने तुम्हारे साथ इसलिए थोड़ी शादी की थी कि तुम्हारे साथ जाऊँ। अब आप सोचिए, एक जवान मर्द और वो बीवी के बगैर है, मक्का से मदीना आ गए। मदीना में लिमिटेड औरतें हैं, अनसारे मदीना में से कुछ की दो बीवियां भी थी, मारूफ था उस वक्त। घर आकर सोचते हैं मेरे पास तो दो बीवियां हैं और मेरे मुसलमान महाजिर के पास एक भी नहीं है। अब ज़रा सोचिए तो सही, ये बातें कहनी बड़ी आसान है, करनी बड़ी मुश्किल है। अच्छा ए मेरे दोस्त, जिसको तू चाहे मैं छोड़ देता हूँ, इद्दत पूरी हो जाएगी, तू निकाह कर ले, क्योंकि तू भी एक मर्द है, तुझे भी बीवी की ज़रूरत है। अल्लाह अकबर कबीरा, ऐसा इशार कभी किसी ने किया या सोचा? आप में से मेरे में से कुछ सोच भी सकता है कि मेरे पास दो प्लॉट है, एक अल्लाह को दे दूं एक खुद रख लूं। हम कहते हैं दो हो गए, तीन और हो जाएं तो पांच हो जाएंगे। पांच तोले सोना है, चार तोले दे देती हूं और एक रख लूं। हम कहते हैं नहीं, पांच और हो जाए, दस तोले हो जाएगा, फिर ठीक है। हम प्लस अपने नाम पे करते हैं। सहाबा कराम की खूबियां क्या थी, तभी तो फिर अल्लाह ने उनकी तारीफें की। और फिर तीसरी किस्म कौन थे, जिसको इस्तिलाह में ताबईन कहते हैं, जो सहाबा यानी अंसार और महाजरीन के नक्शे कदम पे चले थे। फिर इसे में सदक़े की बात बहुत हुई है, सदका माल को पाक करता है। अल्लाह के नबी ने फरमाया कि अल्लाह सदका कबूल करता है, इसको अपने दाएं हाथ में लेता है, राइट हैंडेड। और जिस तरह तुम अपने घोड़े के बच्चे को पालते हो, बछेड़े को पालते हो, इस तरह अल्लाह इसको पालता रहता है, हत्ता कि एक खजूर ओहद पहाड़ के बराबर हो जाती है। याद कीजिए सूरत अलराफ में बड़े बड़े मवाजीन होंगे, जिसमें फिर ये बड़े बड़े अमल तो लेंगे। मत सोचिए कि उस दिन तो इतना बड़ा तराजू ही नहीं होगा, जो कीजिए खुशी से कीजिए। मैं कहती हूँ थोड़े से लोग पुरखलूस कोशिश करें, बरकत हो जाती है। बहुत सारे लोग टूटे फूटे दिल से करें, बस लोग पीछे पड़ जाते हैं, दो देना पड़ेगा, चंदा दो, हम नमाज ही नहीं पढ़ाएंगे जब तक चंदा नहीं दोगे, खुतबा करके बीच में डब्बा फेर रहे हैं, पहले दो फिर जुमा पढ़ाएंगे, क्या करना है ऐसे पैसों से। लोगों के अंदर की खैर बाहर आ जाए, ये कुरान वो चीज़ है। मैं अक्सर सोचती हूँ कि लोग क्या सोचते हैं, चंदा मांगना पड़ता है, भीख मांगनी पड़ती है इसके लिए। मेरा तजुर्बा फ़र्क है, मैंने पिछले 20 सालों में कम अज़ कम, अल्लाह जानता है इस बात को, कभी किसी जगह कोई प्रोजेक्ट भी अगर शुरू हुआ है, ये नहीं सोचा कि लोग देंगे। सबसे पहले अल्लाह और फिर खुद, उसके पास क्या है, लिल्लाहि मा फिस समावाति व मा फिल अर्ध, मेरे पास क्या है, ये अच्छा ये बेच लेंगे, ये कर लेंगे, ओके करता, अल्लाह काम करा लेता। लेकिन मैं देखती हूँ कि अहले खैर इस तरह ले लेके माल फिरते हैं, लोग डब्बा रखते हैं ना, उसमें 100-100 का नोट निकलता है, सारे दिन में 1000 नोट भी निकल आया तो क्या बना। आप मत मांगिए, एक बंदा आएगा 10 लाख दे के चला जाएगा आपको। अपनी इज्जत कायम रखिए। और सबसे बड़ी बात याद रखिए कि लोगों को पता है कहाँ लग रहा है, लोगों को पता है हमारा नफ़ा इसमें। आप और मैं कभी किसी ऐसी जगह पे लगाना पसंद करेंगे जहाँ ज़ाया हो जाए, ख़राब हो जाए, बेकार हो जाए? तो असल में तो मुझे ऐसे लगता है कि जब कोई प्रोजेक्ट अनाउंस होता है तो हम दूसरों को एक अपॉर्चुनिटी दे रहे होते हैं और अपने ऊपर एक लाइबिलिटी ले रहे होते हैं कि देखिए आपके पैसे की हमें हिफाजत करनी पड़ेगी, अब आपकी मजबूरी, आपने तो देना है, चलिए दे दीजिए, अल्लाह के नाम पे कोशिश करेंगे कि आपकी ये चीज़ अच्छी जगह पे लगे। जिसको दिया जाता है, जिस नाम पे, जिस इदारे पे, जिस प्रोजेक्ट पे, उन्होंने अगर इसकी जिम्मेदारी ना महसूस की, 2 साल बाद बिल्डिंग टूटने लगती है, कुर्सियाँ टेढ़ी मेढ़ी। इसलिए मैं अक्सर कहती हूँ कि देखिए पैसे नहीं चाहिए, आप भी चाहिए। अगर आप वहाँ आती हैं, आप फ़ायदा उठाती हैं, आपकी स्किल है, आप आइए वॉलंटियर कीजिए, सीखिए, सिखाइए, खिदमत कीजिए, फिर पैसे दीजिए। और अगर वाकई मेरी गैरत मैं अपने दिल में देखूं, मैं किसी ऐसे शख्स का कोई पैसा ना कबूल करूं जो वहाँ मौजूद है, सिर्फ पैसे किसी को दे दे कि जाके मेरे उधर दे दो और ख़ुद उस हिस्से में, उस चीज़ में शरीक ना हो। ठीक है, अल्लाह जान माल दोनों मांगता है, कभी जान चाहिए कभी माल, लेकिन सिर्फ मैं बात समझाने के लिए कर रही हूँ, सिर्फ वो लोग माल की हिफाजत करते हैं जो खुद उसमें इन्वॉल्व होते हैं, जिनका अपना पर्सनल इंटरेस्ट उनको पता होता है, हमने ये जगह बड़ी मेहनत से बनाई है, हम इसकी कदर करें। जैसे अपना घर खुद बनाया हो तो उसकी कदर, और कहते हैं बाद में बहू बेटियों को वो कदर नहीं होती। तो सारी बात का खुलासा क्या है? आज यहाँ कुरान सीख रहे हैं, पूरे खलूस से सीखिए, पूरे दिल से सीखिए, कल सिखाने जाएंगे, पूरे दिल से सिखाने जाइए, भर्रा मत टालिए। और अगर कुछ देना है, इज्जत से, खुशी से, खुशबू लगा कर, हज़रत आयशा की तरह चमकते हुए दीजिए, पूरे दिल को यकीन से करके दीजिए, शक और शुबे से पाक करके दीजिए। और अगर 1% शक पड़ता है ना आपको कि ये ठीक जगह नहीं लग रहा, मत दीजिए। हमें तो कभी कोई ना दे, हमें तो कोई नहीं देता। जैसे आपको पता है कि आजकल अलबरका का प्रोजेक्ट चल रहा है, एक लिंक भी आज शायद शेयर करेंगे कि जिसमें अपॉर्चुनिटी दे दी गई है कि अगर आप देना चाहते हैं तो हम इस आपको एक ऑफ़र दे देते हैं, लेकिन मैं आप सबको कहूँगी कि सिर्फ तब दीजिएगा जब आप 120% पूरी तरह कन्विंस्ड है कि अगर इस बिल्डिंग पे आपका पैसा लगेगा तो उसकी खैर आपके शहर में, आपके बच्चों, बच्चियों और आपके मर्दों तक जाएगी। अगर आपको 1% भी शक है, 1 रुपया इनको ना देकर जाएं, मैं आपको कह रही हूँ इधर बैठ के, इनको अच्छा लगे या बुरा लगे, क्योंकि बरकत उसमें है। थोड़े से में भी बरकत हो जाएगी। तो क्या सीखा इस पूरे रुकू से, जिसमें चूंकि 5 मुख्तलिफ किरदार थे, इस पर ज़्यादा वक्त लगा। पहली बात क्या है कि दावत हक पर लब्बई कहूँगी, बोलिए तो क्या बन जाऊँगी? साबिकून अल अव्वलून। फिर मैं अल्लाह से राज़ी रहूँगी, कही अल्हम्दुलिल्लाह, अल्लाह को राज़ी करने की कोशिश करूँगी इंशाल्लाह। आधा जुमला मैं बोलती हूँ, आधा आप बोलेंगे, अल्लाह को राज़ी करने की कोशिश करूँगी, एक दूसरे के लिए दुआए रहमत करूंगी, तौबा करूंगी, और साबिकून अलव्वलून में बनना अपनी ज़िंदगी का गोल बनाऊंगी इंशाअल्लाह ताला। अब चलते हैं आगे, जन्नत का सौदा। आप बड़े खुशकिस्मत हैं, मुझे तो आप सब पे रश्क आता है। आप में से किस किस को अपने ऊपर रश्क आता है? और क्या करना था अपने ज़िंदगी में इससे अच्छा काम? आप यहाँ बैठे हुए हैं, कुरान सुन रहे हैं, आप इतने मज़े में हैं, मुझे तो रश्क आ रहा है। आज अल्लाह ताला आपको एक डील दे रहा है, तैयार है? सुनिए इस डील को, फिर बात करते हैं कि अल्लाह ताला आज आपको मुझे क्या ऑफ़र दे रहा है। और अल्लाह से दुआ कीजिए कि इन ऑफ़र्स पे हम पूरे दिल दिमाग के साथ, शरह सदर के साथ, बेहतरीन तरीके से लब्बैक कहने वाले बन जाएं। आयत 111 से 118, रुकू नंबर 3, إِنَّ اللَّهَ اشْتَرَى مِنَ الْمُؤْمِنِينَ أَنفُسَهُمْ وَأَمْوَالَهُمْ بِأَنَّ لَهُمُ الْجَنَّةَ। बिला शुबा अल्लाह ताला ने मुसलमानों से इनकी जानें और इनके माल इस बात के इवज़ ख़रीद लिए कि इनको जन्नत मिलेगी। कितने लोग इस सौदे पर राज़ी हैं? जान देकर, माल देकर जन्नत मिल जाए तो कितने लोग तैयार हैं? अल्लाह आप सबको जन्नत दे दे। सस्ता सौदा के महंगा है, बड़ी थोड़ी कीमत है, ये जान क्या है? लोग इस जान की क्या कीमत लगाते हैं? देखिए, अनफुस के अंदर नफ्स है, ख्वाहिशात हैं, आरजुएं, तमन्नाएं। कभी घर में कागज़ कलम लेकर बैठिए और अपने से चंद सवाल कीजिए, ख्वाहिशों के नाम पे कितनी को पूरी कर लीं, और भी 4 हो जाएंगी। लोगों को कितना खुश किया, और खुश कर लें, हो जाते हैं। 10 दफ़ा आप खुश करें, 1 दफ़ा ज़रा सा पीछे हो जाएं, सारी आपकी नेकी ज़ाया कर देंगे। मुझे तो तुमसे कभी खैर ही नहीं मिली, आप तो हैं ही ऐसे। अल्लाह आपको मुझे कहता है, लोगों मैं तुम्हें ख़रीदूँगा। कैसे? کرنا کیا ہے؟ اب ہر سودے بازی میں کچھ شرائط بھی تو ہوتی ہیں نا، ڈوز اینڈ ڈونٹس، کیا کرنا پڑے گا؟ وہ لوگ اللہ کی راہ میں لڑتے ہیں جس میں قتل کرتے ہیں اور قتل کیے جاتے ہیں، اس پر سچا وعدہ کیا گیا تورات میں اور انجیل میں اور قرآن میں، اور اللہ سے زیادہ اپنے عہد کو کون پورا کرنے والا ہے؟ تو تم لوگ اس سودے پر جس کا تم نے اللہ سے معاملہ ٹھہرا لیا خوشیاں مناؤ، اور یہ بہت بڑی کامیابی ہے، بہت بڑی بزنس ڈیل ہو رہی ہے۔ اچھا تاجر گھر آئے اور مسکراہٹ چھپائے، سمجھ لیجیے آج لاکھوں کما کے آیا ہے، خوشی چھپ نہیں رہی۔ بتانا اس لیے نہیں جاتا، بیگم نے فرمائش کر دینی ہے اب وہ ڈائمنڈ کا سیٹ لے دو اگر آج اتنا بڑا مل گیا، لیکن خوشی چھپے نہیں چھپتی۔ آپ کے میرے چہروں سے اس وقت ایسی خوشی ٹپکنی چاہیے، ایسے لگے کہ میرے سے زیادہ مالدار بلینیرین، ملینیرین کوئی بندہ ہی نہیں ہے۔ کرنا کیا ہے؟ وہ ایسے ہیں جو توبہ کرنے والے، لسٹ بنائیے گا 1 2 3 سے، توبہ کرنے والے، اے اللہ ہم اپنے پچھلے گناہوں پہ توبہ کرتے ہیں، آئندہ سے ہمیں بچا لے۔ پھر عبادت کرنے والے، اے اللہ ہمیں بہترین عبادت کرنے والا بنا۔ حمد کرنے والے، شعور سے کہیے الحمدللہ۔ روزہ رکھنے والے، اور اللہ کی راہ میں سفر کرنے والے، سائق ان کے دو ترجمے ہیں، ریاضت سیاحت، اللہ کے دین کے لیے سفر کرنا یہ کتنی بڑی سعادت ہے، اللہ ہمیں یہ نصیب کر دے۔ پھر رکوع اور سجدہ کرنے والے، نیک باتوں کی تعلیم کرنے والے، نیک باتوں کی تعلیم دینے والے اور بری باتوں سے باز رکھنے والے، اور اللہ کی حدوں کا خیال رکھنے والے، چوکی دار۔ اچھا عالم چوکی دار ہوتا ہے، کیا کرتا ہے چوکی دار؟ چوروں کو آنے نہیں دیتا اور گھر سے کسی چیز کو باہر جانے نہیں دیتا۔ اچھا عالم، سچا استاد کون ہے؟ دین کی سرحدوں پہ چوکی دار بن جاتا ہے، کہتا ہے کوئی بدعت اندر نہیں آنے دوں گا، کوئی غلط چیز اس دین میں آنے نہیں دوں گا، اور کسی سنت کو کسی فرض کو باہر جانے نہیں دوں گا۔ اللہ ہمیں چوکی دار بنا لے اپنے دین کا۔ اور ایسے مومنین کو خوشخبری سنا دیجئے، پیغمبر کو اور دوسرے لوگوں کو جائز نہیں کہ مشرکین کے لیے مغفرت کی دعا مانگیں اگرچہ وہ رشتہ دار ہی کیوں نہ ہوں، اس بات کے ظاہر ہونے کے بعد کہ وہ لوگ دوزخی ہیں۔ اور ابراہیم علیہ السلام کا اپنے باپ کے لیے دعائے مغفرت کرنا وہ صرف اس وعدے کے تحت تھا جو انہوں نے ان سے لیا تھا۔ پھر جب یہ بات ان پر ظاہر ہو گئی کہ وہ اللہ کا دشمن ہے تو وہ اس سے محض بے تعلق ہو گئے، اور واقعی ابراہیم علیہ السلام بڑے نرم دل اور بردبار تھے۔ اور اللہ تعالیٰ ایسا نہیں کرتا کہ کسی قوم کو ہدایت کر کے بعد میں گمراہ کر دے جب تک ان چیزوں کو صاف صاف نہ بتلا دے جن سے وہ بچے۔ بے شک اللہ تعالیٰ ہر چیز کو خوب جانتا ہے، بے شک اللہ تعالیٰ ہی کی سلطنت ہے آسمانوں اور زمین میں، وہی زندہ کرتا اور مرتا ہے، اللہ کے سوا نہ کوئی دوست ہے اور نہ کوئی مددگار۔ اللہ تعالیٰ نے پیغمبر کے حال پہ توجہ فرمائی اور مہاجرین اور انصار کے حال پر بھی جنہوں نے ایسی تنگی کے وقت پیغمبر کا ساتھ دیا۔ ہائی لائٹ کریں، جب ضرورت ہو اس وقت کوئی آپ کا ساتھ نہ دے اور بعد میں اپنی مجبوریوں پہ مدد کے دعوے اور جان مال پیش کر دے تو اس کی وہ ویلیو نہیں ہوتی۔ آپ کو ضرورت نہیں ہے، اب آپ کو کوئی کچھ کہے تو وہ آپ کو بوجھ لگے گا۔ صحابہ کی خوبی کیا تھی کہ انہوں نے تنگی کے وقت پہ اسلام کی مدد کی اور نبی کے اوپر ٹرسٹ کیا۔ اس کے بعد ان میں سے گروہ کے دلوں میں کچھ تزلزل آ چکا تھا، پھر اللہ نے ان کے حال پر توجہ فرمائی۔ بلا شبہ اللہ تعالیٰ ان سب پر بہت ہی شفیق اور مہربان ہے۔ اور اب تین لوگ جن کا قصہ پیچھے چھڑا تھا، اب دوبارہ ان کی بات ہے، اور تین لوگوں کے حال پر بھی جن کا معاملہ ملتوی چھوڑ دیا گیا، یہاں تک کہ جب زمین باوجود اپنی فراخی کے ان پر تنگ ہونے لگی۔ اس کو ہائی لائٹ کر لیں، یہ ذکر پیچھے بھی گزرا ہے۔ جب مسلمان جہاد سے پیچھے ہوں گے نا تو زمین ان پر تنگ ہوگی، اور ہر قسم کی تنگیاں، بوجھ۔ آج آپ دیکھ لیجئے ہر ملک کے ویزے آسان ہیں، مسلمانوں پہ مشکل ہیں۔ جو مسلمان غیر مسلم ملکوں میں رہتے ہیں نا، سہم سہم کے رہتے ہیں، یہ نہ ہو جائے وہ نہ ہو جائے۔ آج ہم سوچتے ہیں دین کے کام کریں گے تو زندگی تنگ ہوگی، اللہ کہہ رہا ہے دین کا کام چھوڑنے پہ زندگی تنگ ہو جاتی ہے، اور ان کے ساتھ بھی ایسا ہی ہوا۔ کہ زمین اپنی وسعتوں کے باوجود ان پر تنگ ہو گئی، اور پھر اس کے بعد وہ خود اپنی جانوں سے تنگ آ گئے، اور انہوں نے سمجھ لیا کہ اللہ سے کوئی پناہ نہیں مل سکتی سوائے اس کے کہ اسی کی طرف رجوع کیا جائے۔ پھر ان کے حال پر توجہ فرمائی تاکہ وہ آئندہ بھی توبہ کر سکیں۔ بے شک اللہ تعالیٰ بہت توبہ قبول کرنے والا اور بڑا رحم والا ہے۔ یہ ہے وہ تین صحابی، کعب بن مالک اور مرارہ بن ربیع اور حلال بن امیہ۔ آپ کے میرے لیے اس میں عمل کی بات ہے، کبھی اوور کانفیڈنٹ نہ ہو۔ یہ کہتے ہیں کہ میں سوچتا تھا میں نکلوں گا، بٹ ابھی کیوں، میری تو سواری بڑی اچھی ہے، وہ تو سزوکی کار پہ گئے ہیں، میری تو لینڈ کروزر ہے، آدھا گھنٹہ بعد میں بھی نکلوں گی تو پہنچ جاؤں گی، یہ ٹون تھی۔ اور جب ڈلی ڈیلی کرتے ہیں تو پھر موقع نیکیوں کا نکل جاتا ہے۔ منافقین جھوٹے عذر کر کے سچے بن گئے، انہوں نے سچ بول کے خود کو جھوٹا قرار دیا۔ آپ کے میرے لیے عمل کی باتیں کیا ہے؟ سب سے پہلے خود کو اس بات کا یقین دلائیے، میں پھر بولوں گی، سب سے پہلے خود کو اس بات کا یقین دلائیے کہ میرا سب کچھ اللہ کا ہے۔ کچھ سمجھ آ گئی یہ بات؟ صرف 2.5% نہیں ہے اللہ کا، 100 میں سے 2.5 نہیں، 2.5% نہیں۔ یہ تو عام لوگوں کی باتیں ہیں، یہ سابقون الاولون تو نہیں ہوتے، یہ ہوں گے مرجون آخرون، چلیں کچھ تو کرنا کر ہی لیتے ہیں۔ آپ کا میرا گول تو آج یہ نہیں، ہم نے تو ولی اللہ بننا ہے، تو پھر کہیے میرا سب کچھ اللہ کا۔ اور سب کچھ میں کیا آتا ہے؟ پہلے تو آپ اور میں خود، ان اللہ اشترا من المومنین، یہ جان اللہ کی، یہ وقت اللہ کا، یہ طاقت اللہ کی۔ پھر بچے، کہیے میرے بچے اللہ کے ہیں، انی نظرت لک ما فی بطنی محررہ، ہم نے اپنے بچے کن کو دے دیے؟ ویسے تو اپنا بچہ کوئی کسی کو نہیں دیتا، لیکن آج امت مسلمہ کی اکثریت نے اپنے بچے تعلیم کو دے دیے، معاشرے کو دے دیے، دولت کو دے دیے، اور جو نا سمجھ لوگ ہیں انہوں نے تو غیر مسلموں کے ہاتھ میں پکڑا دیے۔ خوش ہوتے ہیں بچہ انگلش بولتا ہے، گٹ بٹ 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 گٹ بولتا ہے، اس رنگ میں رنگ ہے، کہیے میرا بچہ میرے اللہ کا ہے۔ پھر اس کے بعد کیا ہے آپ کے پاس؟ گھر، میرا گھر اللہ کا، میرا سارا زیور اللہ کا ہے، میں کیا ڈوریوں نغوں موتیوں کے وزن میں پڑھوں، اللہ جی میرا سب کچھ آپ کا ہے۔ اور کیا آپ کے پاس؟ اب تو کھل کے پردے، کپڑے اللہ کے، ان کو کیسے دیں اللہ کے رستے میں، پہنیے، استعمال کیجئے، حق دیجئے ان کا۔ اپنی ایک ایک نعمت کو اللہ کے سامنے ایسے پیش کر دیں جیسے لوگ شادی بیاہوں میں پیش کرتے ہیں۔ ایک ایک سوچ، سکلز ہیں آپ کے پاس، خوبیاں ہیں، کہیے میری ہر خوبی اللہ کے لیے۔ اور آپ کو پتا کہ یہ جو پروجیکٹ ہے اس میں انشاءاللہ ڈاکٹرز کے لیے بھی جگہ بننی ہے، اللہ کرے کہ ہمیں غریبوں کا مفت علاج کرنے کی توفیق ہو جائے۔ اب پھر کہیے میرا سب کچھ اللہ کا۔ جب سب کچھ اللہ کا ہو جاتا ہے تو پھر کیا رہتا ہے پیچھے؟ پھر آپ لوگوں کے ہاتھوں میں نہیں بکتے، پھر آپ اپنے ہاتھوں میں نہیں بکتے۔ پچھلے سالوں کی تفسیر سنیے، ایک مثال دی تھی، کچھ لوگ اپنے ہاتھوں بک جاتے ہیں، سیلف پریشیس، سیلف پلیزر، کچھ لوگوں کے ہاتھوں بک جاتے ہیں، لوگ کیا کہیں گے، لوگ باتیں، لوگوں کا ڈر، لوگوں کا خوف، یہ پیپل پلیزر ہیں۔ ہم نے نہ سیلف پلیزر، نہ پیپل پلیزر، اللہ پلیزر بننا ہے۔ یہ نہیں ہو سکتا کہ لوگ ہم سے خوش ہیں اور اللہ ناراض ہو، یہ نہیں ہو سکتا کہ ہم خوشیاں منا رہے ہیں اور اللہ کو ہم پہ غصہ آ رہا ہو۔ تو کہیے اللہ میرا سب کچھ تیرا۔ چلیے اگلا احساس دلائیے خود کو، اللہ کی رضا سب سے بڑی کامیابی ہے۔ کہاں سے ملتی ہے یہ کامیابی؟ اللہ کی رضا پانے والے دنیا کے سب سے زیادہ کامیاب لوگ ہیں۔ اپنے آپ کو پوچھئے، کیا میں کامیاب ہونا چاہتی ہوں؟ کیا ہوگا؟ دیکھیے دنیا میں کچھ بھی کر لیجئے، آج تک جو کچھ کیا ہے ان سب کو ذہن میں لے آئیے، اور بھی کچھ کر لیں گے لوگ آپ سے خوش نہیں ہوں گے، بلیو می۔ ہاں ایک ہستی ہے جو آپ سے ضرور خوش ہوگی، ہم نے حضرت ابراہیم کا قصہ پڑھا نا اس رکو میں، باپ کے سامنے آگے کھڑے ہو گئے، حالانکہ لوگ کہتے لوگ باپ کے آگے بچہ بول رہا ہے۔ جب آپ اللہ کے بن جاتے ہیں، اللہ کی رضا آپ کے سامنے ہوتی ہے، پھر آپ یہ نہیں کہتے رشتہ داری کا مسئلہ ہے، خاندان ہے نا، برادری ہے، باتیں کریں گے، میرا یہ ہے، میرا وہ ہے، میرا دس اینڈ میرا دیٹ۔ ہم بعض جب اپنے خاندانوں کے ہاتھوں بکے ہوتے ہیں، نہیں، ہم نے اللہ کی رضا کو پانا ہے۔ پھر اپنے آپ کو یقین دلائیے کہ اللہ سب سے بڑا حامی اور مددگار ہے۔ کرتے ہیں اس کی نیت، इरादा करते हैं कि ए अल्लाह तू मुझसे राज़ी हो जा। अब मुझे बताइए, अगर अल्लाह आपका हामी और मददगार हो गया तो किसी दूसरे की कोई ज़रूरत पड़ेगी आपको? बिल्कुल भी नहीं पड़ेगी। फिर इसके बाद यकीन दिलाइए अपने आप को इस बात का कि अल्लाह की राह में जीना और मरना है। मरने का मौका हर एक को नहीं आता। कितने लोग शहीद हो रहे हैं? अभी अल्लाह को आपकी मेरी जान नहीं चाहिए, अभी ज़िंदगी चाहिए। अभी अल्लाह के रास्ते की मौत नहीं चाहिए, अभी जीना है। कुल इन्नस सलाती व नुसुकी व महयाया, बस अभी इस पे रुके, अभी नहीं मरना अल्लाह जी हमने, प्लीज़ हमें ना मारिएगा, अभी कुछ करके आना है। बोले इंशाल्लाह, अभी नहीं मरना अल्लाह जी, हमें नहीं मौत देना। अल्लाह अगर हमें से किसी की मौत का फैसला लिखा हुआ है उसको बदल दे, हमें अभी इतना जीने वाला बना कि जीने का लुत्फ आ जाए। और अब तो जीने का मज़ा आने लगा, अब तो पता चला कि जीना होता क्या है। एक रब के लिए जीना और दुनिया और इंसानों में खो के जीना, ये तो दो मुख्तलिफ रूप हैं, ये तो दो मुख्तलिफ किरदार हैं। तो अल्लाह भी हम में से किसी को मौत ना देना जब तक मैं ईमान की और अमल की उस कैफियत में ना आ जाए कि जब मौत का फरिश्ता आए तो या ये तो हर नफ्सुल मुतमईना की पुकार लगे, और फिर उस वक्त हमें एहसास हो कि हमने इस ज़िंदगी में नफ़े के सौदे किए। एक सिस्टर की बात, थोड़ी सी खुलासा याद आ गया। सारी ज़िंदगी वैसी थी जैसी होती है, दुनियादारियाँ भी थी, घरदारियाँ भी थी, ख़ानदानदारियाँ भी थी, बिरादरियाँ भी थी, दावतें, खाने पकाने। अल्लाह ने ज़िंदगी के आखिरी साल में कुरान से जोड़ दिया, और शौरी तौर पे जोड़ा। वैसे तो हम बचपन से जुड़े हुए हैं, फिर बीमार हो गई, फिर बिस्तरे मर्ग पर थी, फिर उनकी सोच ये थी कि अगर मेरी ये एक आखिरी साल की ज़िंदगी अल्लाह मुझे ना देता तो आज मैं अल्लाह को किस मुँह से मिलती। और सिर्फ एक साल वो साथ रहीं, अल्लाह उनको ले गया। आज भी हम उनका नाम मोतियों की तरह जपते हैं, हमारा कोई मौका उनके ज़िक्र से, याद से खाली नहीं जाता। क्यों? उन्होंने उस वक्त दीन के नाम पे हमारा साथ दिया जब हम बिल्कुल अकेले नए थे। आपको मुझे अल्लाह इस दीन के नए पौधे और इस वक्त जिस वक्त हमारे बीज डल रहे हैं उसमें खपा दें। कोई बाद वाला आपके इस अजर को पा ही नहीं सकेगा क्योंकि आप बुनियाद बन चुके होंगे। ये छतें बदल सकते हैं, ये दीवारें बदल सकते हैं, ये सब कुछ हो सकता है, बुनियादें नहीं बदलती। दुआ कीजिए अल्लाह में दीन की बुनियादें बना दें। आपको तक कि मस्जिद नबी की ज़मीन की याद किसकी थी? अल्लाह के नबी जब मदीना में गए और आपकी ऊँटनी बैठी और उठ गई तो आपने कहा ये जगह किसकी है? कहा दो यतीम बच्चों की है, बुलाओ। कहा कि ये ज़मीन बेचोगे? सुहैल और सहल कुछ इस तरह के नाम थे। क्यों? कहा इसलिए कि यहाँ मैं अल्लाह का घर बनाऊंगा, मैं अपने से पहले अल्लाह का घर बनाऊंगा मदीना में। उन्होंने कहा अल्लाह का घर बनेगा? अल्लाह के नबी ऐसे ही ले लें? कहा नो, मैं नहीं ऐसे लूँगा, वरना तो हर जगह रस्म पड़ जाएगी, हर हुक्मरान जाकर पहले लोगों की ज़मीनों पर कब्ज़े करेगा और फिर वहाँ मस्जिदें बनेगी। कहा नहीं। कहा अच्छा, फिर जो देना है दे दें। आपने वो ज़मीन ख़रीदी और आज वहाँ मस्जिद नबी है। कभी आप जो हर साल लाखों लोग मस्जिद नबी में जाके नमाज़ पढ़ते हैं, उन्होंने कभी याद भी किया उनको? कईयों का तो पता भी नहीं होगा, लेकिन वो बुनियादें बन गए मस्जिद नबी की। और आप देख रहे हैं तौसी हो रही है, एक्सपेंशंस हो रही हैं। असल वो जो खसबस गुम्बद और वो जो आपका हुजरा है उसको क्यामत तक कोई नहीं छेड़ेगा। ये दुआ कीजिए आज, ये है विलायत का मुकाम। आप किन चिल्लों में खो गए और आप किन करामतों में खो गए, आज की करामत ये है कि अल्लाह मेरा सब कुछ तेरा। और फिर दिल में ज़रा बोझ ना हो बल्कि खुशी हो कि अल्लाह ये कबूल हो जाए, ये बस तू ले ले मेरे से, ये ना हो कि कोई दूसरी बात मेरे सामने आ जाए। वो कहते हैं ना कि फिर बंदा जान बचाता नहीं, जान ले ले के फिरता है कि अल्लाह ये जान ले ले मुझसे प्लीज़, अल्लाह ये माल ले ले चोरी ना हो जाए, अल्लाह ये जेवर ले ले इससे पहले कि इसका भाव गिर जाए, अल्लाह ये ज़मीन का टुकड़ा ले ले मुझसे इससे पहले कि इसके ऊपर पानी आ जाए। और एक वक्त आएगा इस पूरी दुनिया पर पानी आ जाएगा। कभी हमें से कोई एक प्लॉट ऐसा ख़रीदना चाहेगा? मिसाल है कि मार्केट में एक प्लॉट 10 लाख रुपए का है और आपको एक ख़बर आती है कि 1 लाख में बिक रहा है, कान तो खड़े होंगे, ले लूँ ले लूँ, भाई वजह क्या है, ये इतना सस्ता क्यों? वो कहते हैं असल में ये प्लॉट एक ऐसी जगह पे है जिधर से एक नाला है, उसका बंद टूटने वाला है और अगले एक साल के अंदर इस ये दरिया में चला जाएगा, इधर कलर आ जाएगा, इधर नमक आ जाएगा। मुझे बताइए कोई इतना ना समझ है कि 1 लाख में भी वो 10 लाख का प्लॉट खरीदे? नहीं खरीदेगा। कि 1 लाख भी क्यों ज़ाया करूं जो अगले साल ये दरिया का हिस्सा बन जाना है। रियल लाइफ में मैं से अक्सर यही सौदे कर रहे हैं कि वो ज़मीन जिस पे इज़ा ज़ुलज़िलत अल-अर्ध ज़िलज़ालहा वख़रजत अल-अर्ध अस्क़ालहा वक़ाल अल-इंसानु मा लहा, वो ज़मीन जिस पे जलजले भी आने, वाइज़ल कुबूर बोसिरत और वाइज़ल बिहार फुज्जिरत वाइज़ल बिहार सुज्जिरत, पूरा कुरान कसमें खा रहा है ये ज़मीन ख़त्म हो जानी है। और वो तो क़्यामत में होना है, तुम्हारी जान चली गई तो ये सब तो वैसे ही ख़त्म हो गया। यकूलुल अब्दु माली माली, बंदा सारी उम्र अपना माल मेरा माल मेरा माल कहता रहता है, हालांकि उसके माल सिर्फ 3 है, खा लिया और जिस्म से फुजला बन के निकल गया। खाओ, अच्छा खा लिया, चलो पहन लिया और चीथड़े बन गया, यानी अच्छा खा पी लिया वो आपका है। और तीसरा, जो अपने हाथ से आगे अल्लाह के खातों में डाल दिया, फरमाया बाकी तो सारा वो रसा का है। तुम में से कोई है ऐसा जिसको उसके वारिस का माल अपने माल से ज़्यादा प्यारा हो? दूसरे के माल पे क्या मान है भाई? आपकी 10 कनाल की कोठी है, हमें क्या? आपके 100 तोले सोना पड़ा है, मुझे क्या, आपको क्या? हमें तो अपनी चीज़ की खुशी होती है। फरमाया बंदा हमेशा दूसरों की चीज़ों की हिफाजत करता है और कब्र में चला जाता है। ये है इन्नल्लाह अश्तरा मिनल मोमिनीना अनफुसहुम व अमवालहुम। इससे ज़्यादा रेट आपको कोई नहीं दे सकता, ये याद रखिएगा। सबसे ज़्यादा रेट कौन देगा आपको, मुझे, इन टूटी फूटी, ये टूटा फूटा बदन। अल्लाह कहते कत्ल किए हुए बंदे को जो लाश है मिट्टी में डालते हो, मैं तुम्हारे इसी जिस्म को ख़रीद लूँगा। अल्लाह से ज़्यादा कोई हाई बिडर नहीं है। अल्लाह बिड दे रहा है आपको, मुझे, आज जाकर कैश करा लो, क्योंकि हम भी अल्लाह के, हमारा माल भी अल्लाह का। वरना याद रखिए, बाद में तो शायद कोई दुआ भी करने वाला ना हो। तो क्या सीखना है? अपनी ज़िंदगी अल्लाह के सपुर्द करनी है, और बिकी हुई चीज़ को दोबारा नहीं बेचते। इट्स सोल्ड, आप लिख लें अपने नाम के साथ, आई एम सोल्ड, डोंट ट्राई टू बाय मी। बच्चों को भी कह दें आई एम सोल्ड नाउ, बिकी हुई चीज़ पे लिख के लगा देते हैं, ख़त्म भाई, सॉरी। अब इसको दूसरे कहें ये नहीं, ये बिक गई और लेनी है तो ले लो, नहीं तो वो भी बिक जाएगी। हम दुनिया में बिके हुए थे, अल्लाह ने हमारे सौदे करके भेजा, हम पता नहीं किन चीज़ों में पड़ गए।